यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। 57 अर्ब रूपियाँ भन्दा बढ़ी लागतको 81 किलोमिटर लामो मुक्तिनाथ केवल कार परियोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय। स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउनभित्र सञ्चालनमा ल्याइने। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि यात्रा प्रतिबन्ध लगाएपछि अफ्रिकी युनियनद्वारा चिन्ता व्यक्त।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगफिट तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ। आयोगले त्यस प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल सहित 93 जना विरूद्ध 18,58,50,000 बिगो माग गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो। काभ्रे पलाञ्चोकको नासिका स्थान सागा महेन्द्र ज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गरेको तथा जग्गा कम मूल्यमा किनेर बढ़ी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरू विरूद्ध मुद्दा दायर गरेको हो। कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंह समेतले कम्पनीको नाम प्रयोग गरी गराई कम्पनीको उद्देश्यको प्रतिकूल हुने गरी बदनियत राखी आफू समेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिसँगको मिलेमतोमा जग्गा खरिद प्रकरणमा भूमि सम्बन्धी ऐन 2021 विपरीत कार्य गरेको आयोगको ठहर छ। यसैबीच मुद्दा दर्ता सम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगिसकेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। आरोप पत्र दायर भएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका पूर्व प्रधानमन्त्री नेपालको सांसद पद स्वत निलम्बन भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 अनुसार फौजदारी र भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहदाका व्यक्तिको सार्वजनिक पद स्वत निलम्बन हुने प्रावधान छ। उहाँ रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर 1 निर्वाचित सांसद हुनुहुन्छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफू निर्दोष रहेको बताउनु भएको छ। गृह जिल्ला रौतहटबाट काठमाडौँ फर्कने क्रममा आज सिमरा विमानस्थलमा संचारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री नेपालले आफूले कुनै पनि अनुचित रकम नलिएको र कुनै मन्त्री वा कसैलाई गलत काम गर्न दबाव नदिएको प्रश्न पार्नुभयो। पूर्व प्रधानमन्त्री नेपालले आफूलाई फसाइएको टिप्पणी गर्नुभयो। दलहरूबीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। पटक पटक समय सार्दै बेलुका मात्र बसेको बैठकको शुरूमै प्रमुख प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोलि दिउँसो 1 बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो। बैठकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले उठेर विरोध गर्नुभएको थियो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत जेठ 12 गतेदेखि बैठक अवरूद्ध गर्दै आएका छन्। यसअघि प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरे पनि दुवै पक्ष अडानबाट पछि नहटेका कारण बैठक बस्न सकिरहेको छैन। प्रतिनिधि सभाको बैठक सुचारू हुन नसक्दा सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसदको गतिरोध अन्त्य गर्न सृजनात्मक र रचनात्मक ढंगले अघि बढ़ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको पदाधिकारी बैठकले भिजिट भिसाका नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो। राष्ट्रिय सभाको आजको बैठकमा पनि आर्थिक वर्ष 2082-83 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। बैठकमा सांसद गोपाल भट्टराईले यस वर्षको बजेटले दलित र उत्पीड़ित समुदायको परम्परागत पेशा र समावेशी चिकित्सा शिक्षामा नयाँ व्यवस्था मिलाएको हुँदा बजेटलाई नेपाली जनताले सकारात्मक रूपमा लिएको बताउनुभयो। त्यस्तै सांसद माया प्रसाद शर्माले सरकारको बजेट 16 पञ्चवर्षीय योजनाले तय गरेका योजना कार्यान्वयनका सन्दर्भमा निराशाजनक रहेको बताउनुभयो। बैठकमा सांसद वामदेव गौतमले सरकारले सामूहिक उत्पादन र सामूहिक स्वामित्व सहितको समाजवाद उन्मुख बजेट छुट्याउन नसकेको धारणा राख्नुभयो। सांसद किरण बाबु श्रेष्ठले सरकारले ल्याएको बजेट महत्वाकांक्षी नभएर नेपालको समसामयिक आर्थिक चुनौतीलाई सामना गर्ने गरी आएको बताउनुभयो। त्यसै गरी सांसदहरू शेखर कुमार सिंह, मदन कुमारी शाह गरिमा, सुमित्रा विसी, पूजा चौधरी लगायतले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। यसअघि बैठकको आकस्मिक समयमा सांसदहरूले सरकारले बढ़दो महँगी नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, धार्मिक पर्यटन विकासमा योजना बनाउनुपर्ने लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 संशोधनकर्ता सांसदहरूसँग छलफल शुरू गरेको छ। समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरूले आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई थप सहज बनाइनुपर्ने, ब्रिटिस गोर्खा र उनीहरूका सन्तानलाई समेट्ने विषय स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा गृहमन्त्री रमेश लेखकले सबै नेपालीले सहज रूपमा नागरिकता प्राप्त गर्न र बाबुको ठेगाना नभएकाहरूलाई आमाको नामबाट नागरिकता दिने विषयलाई सरलीकरण गर्न विधेयक महत्वपूर्ण भएको बताउनुभयो। गृहमन्त्री लेखकले पछिल्लो समय नागरिकता लिनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणालीको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको र जिल्ला प्रशासन जान कठिन हुनेहरूका लागि इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता लिन सक्ने व्यवस्था अगाडि बढ़ाइएको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा समर्थकले प्रदर्शन गर्नु अहिलेको अवस्थामा अर्थहीन रहेको धारणा राख्नुभएको छ। आज जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजावादीको आन्दोलन असफल भइसकेको बताउनुभयो। सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद अवरोध नगर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभयो। गृहमन्त्री रमेश लेखकले विपद प्रतिकार्यको पूर्व तयारीलाई दुरूस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। उहाँले 7 प्रदेश र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा समितिसँग विपद पूर्व तयारीका विषयमा आज भर्चुअल बैठक गर्दै विगतको जस्तो लापरवाही नगरी सावधानीपूर्वक तयारीमा जुट्न सबैलाई निर्देशन दिनुभएको हो। पूर्वी पहाड़ी जिल्लाको प्रवेश बिन्दुका रूपमा रहेको धनकुटाको सागुरीगढ़ी गाउँपालिकाले पछिल्लो समय पर्यटकीय गन्तव्यहरूको विकास र संरक्षणलाई महत्व दिन थालेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ़न थालेसँगै स्थानीय जनचाहना अनुसार पालिकाले पर्यटकीय गन्तव्यको विकास र संरक्षणमा चासो राखेको हो। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
नेपालको पूर्वी पहाड़ी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये धनकुटाको भेटार पनि एक हो। केही वर्ष अघि अमेरिकी टेलिभिजन च्यानल सीएनएनले विश्वका उत्कृष्ट घुम्न लायक 12 स्थानमा नाम्जेलाई पनि समेटेपछि धनकुटाको सागुरीगढ़ी गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूले थप चर्चा पाउँदै आएको छ। केही वर्ष अघि चार्ल्स प्वाइन्ट नामले चिनिएको भेटार पछिल्लो समय नमस्ते झरना, सामूहिक होमस्टे, ओखरे डाँडा, धोजे डाँडा, सायोक योग अर्थात सागुरीगढ़ी, पाँचकन्या गुफा लगायतका दर्जनौ पर्यटकीय गन्तव्यले चिनिँदै आएको छ। पहिचान भइसकेका पर्यटकीय गन्तव्यको संरक्षण, विकास र अन्य पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा समेत पालिकाले जोड़ दिएको छ। गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई,
यस पालिका भित्रको घुम्नै पर्ने स्थलहरूको चाहिँ हामी प्रवर्धन गर्ने, त्यो सँगसँगै त्यहाँसम्म पुग्नका लागि पहुँच मार्गहरू बनाउने लक्ष्यका साथ हामीले काम गरिरहेका छौँ।
पालिकाले पर्यटकीय गन्तव्यको प्रबन्धनमा जोड़ दिँदै गर्दा स्थानीय पर्यटन व्यवसायले भने अबका दिनमा पर्यटकको बसाई लम्ब्याउने तर्फ पालिकाले ध्यान पुर्याउनु पर्ने धारणा राख्दै आएका छन्। पर्यटन व्यवसायी रमेश श्रेष्ठ,
स्काई वक आउनुहुन्छ, त्यसरी झरना जानुहुन्छ, त्यस्तै गरेर बाँकी रहेको जस्तै जनजाति पार्कहरू छ त्योहरू अब होइन अरू गन्तव्यहरू जस्तै यहाँ चाहिँ शंखेश्वर मन्दिरमा एउटा चाहिँ पर्यटकहरू एकछिन भुलिने रमाउने हुन्थ्यो होइन।
केही पर्यटन व्यवसायीले भने पर्यटन पूर्वाधार विकास र रैथाने परिकार खुवाउने अर्थात पर्यटनलाई कृषिसँग जोडेर लानुपर्ने धारणा व्यक्त गर्न थालेका छन्। भेटारका होटल व्यवसायी संघका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी लीलाराज लाओ,
हाम्रो सागरगढी गाउँपालिकाले पनि कृषि पर्यटनसँग चाहिँ जोडेर चाहिँ
धनकुटा जिल्लाको सागुरीगढ़ी गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो। पर्यटकीय गन्तव्यको रूपमा रहेको सागुरीगढ़ी गाउँपालिकाका पर्यटकीय क्षेत्रहरूको संरक्षण विकास गर्दै यसलाई रैथाने परिकार र कृषि उत्पादनलाई समेत जोडेर जाने हो भने थप लाभ लिन सकिन्छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाट सञ्चालनका लागि तयारी अघि बढ़ाएको छ। मन्त्रालयले आधारभूत अस्पतालको निर्माण तथा सञ्चालनका लागि करिब 1 अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरू सञ्चालनमा सहजता आउने जनाइएको छ। मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने, जनशक्ति, उपकरण, औषधि लगायतका अत्यावश्यक संसाधनको व्यवस्थापन गर्न मन्त्रालयले कार्ययोजना अघि बढ़ाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको छ। चितवनका किसानले चैते धान समर्थन मूल्यभन्दा सस्तोमा बेच्नु परेको छ। सरकारले चैते धानको समर्थन मूल्य 2879 तोकेको भए पनि किसान 1000 देखि 1800 सम्ममा बेच्न बाध्य भएका छन्। समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेका छन्। कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कडेलले व्यवसायीकरणका कारण किसानले मूल्य नपाएको बताउनुभयो। पूर्वी चितवनको रत्नगर, खैरहनी, माडी नगरपालिका सहित भरतपुर महानगरका केही भूभागमा चैते धान खेती हुने गरेको छ। चितवनमा यो वर्ष करिब 10,000 हेक्टरमा चैते धान खेती भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी युनियन एयूले अमेरिकाले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्धको परिणामप्रति चिन्ता व्यक्त गरेको छ। एयूले एक विज्ञप्ति जारी गर्दै यात्रा प्रतिबन्धको कदमले अमेरिकासँग दशकौंदेखि स्थापित जनता जनता बीचको सम्बन्ध, शैक्षिक आदान प्रदान, व्यावसायिक संलग्नता र व्यापक कूटनैतिक सम्बन्धलाई क्षति पुर्याउनेछ भनेको छ। एयूले अमेरिकी सरकारलाई परामर्शात्मक दृष्टिकोण अपनाउन र सम्बन्धित देशहरूसँग रचनात्मक संवादमा संलग्न हुन अपील गरेको छ। यात्रा प्रतिबन्ध लगाइएका 12 मध्ये 7 अफ्रिकी मुलुक रहेको र बाँकी एसियाली मुलुक रहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा पढ्न शुरू गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले एक विज्ञप्ति मार्फत हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकहरूको प्रवेश प्रतिबन्ध गर्न आवश्यक छ भन्नुभयो। ट्रम्पको घोषणाले उहाँको निर्णय तुरन्तै लागू हुने र विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रम मार्फत हार्वर्ड विश्वविद्यालयमा पढ्न शुरू गर्न संयुक्त राज्य अमेरिका प्रवेश गर्ने वा प्रवेश गर्ने प्रयास गर्ने विदेशीहरूमा लागू हुने बताइएको छ। विभिन्न भिसामा पहिले नै हार्वर्डमा उपस्थित भएका वर्तमान अन्तर्राष्ट्रिय विद्यार्थीहरूले समीक्षाको सामना गर्नु परेको र उनीहरूको भिसा रद्द हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न यो कदम आवश्यक रहेको बताइएको छ। संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषदको मस्यौदा प्रस्तावमा भिटो जारी गरेको छ। परिषदको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामा लगाउँदै आएका सबै प्रतिबन्धहरू तुरन्तै हटाउन माग गरिएको छ। सुरक्षा परिषदका 10 जना निर्वाचित सदस्यले पेश गरेको प्रस्तावलाई 15 मध्ये 14 जनाको समर्थन प्राप्त भएको छ। भिटो शक्ति राख्ने संयुक्त राज्य अमेरिकाले सो कदम विरूद्धमा मतदान गरेको थियो। मस्यौदा प्रस्तावले हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकको तत्काल र बिना शर्त रिहाई तथा गाजामा मानवीय सहायताको प्रवेश र यसको सुरक्षित र निर्वाध वितरणमा सबै प्रतिबन्धहरू तत्काल र बिना शर्त हटाउन माग गरेको थियो। अमेरिकाले प्रयोग गरेको भिटो शक्तिको सुरक्षा परिषदका सदस्यहरूले आलोचना गरेका छन्। संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फू कङले मतदानको नतिजाबाट चीन निकै निराश भएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लगानी बोर्डले मुक्तिनाथ केबलकार परियोजना, माथिल्लो सेती जलविद्युत आयोजना, छिलुङखोला जलविद्युत आयोजना लगायतको लगानी स्वीकृत गरी अघि बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बोर्डको 64 बैठकले पर्वतको बिरेठाँटी नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म विभिन्न 7 स्थानमा स्टेशन रहने गरी 81.041 किलोमिटर लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले 216 मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना, 44 मेगावाट क्षमताको बकानखोला जलविद्युत परियोजना र 43.2 मेगावाट क्षमताको छिलुङखोला जलविद्युत आयोजनाको पनि लगानी स्वीकृत गरेको छ। यस्तै बैठकले 750 मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढ़ाउने निर्णय पनि गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा समावेश भएका कार्यक्रम तथा आयोजनाहरूका लागि खरिद सम्बन्धी तयारी कार्य अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न बिहिबार मन्त्रालयमा आयोजित छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बजेट स्वीकृत भए लगत्तै सम्झौता गर्न सकिने गरी तयारी थाल्न निर्देशन दिनुभएको हो। छलफलमा मुख्य सचिव एक नारायण अर्यालले खरिद प्रक्रिया अघि बढ़ाउन थप ऐन तथा कानून आवश्यक नभएको उल्लेख गर्नुहुँदै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढ़ाउन सकिने बताउनुभयो। विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुनुभएको छलफलमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धि गर्नका लागि विशेष ध्यान दिने बारे समेत छलफल भएको थियो। स्याङ्जाका किसानहरूले यस वर्ष करिब 1 करोड़ रूपियाँ बराबरको धानको बिउ बिक्री गरेका छन्। नेपाल सरकारले बनाएको विद्युतीय बिउ व्यवस्थापन प्रणाली डेसिस मार्फत यस वर्ष स्याङ्जाका किसानहरूले 115 मेट्रिक टन भन्दा बढी उन्नत जातका धानको बिउ बिक्री गरेको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
आईसीसी विश्वकप लीग टू अन्तर्गत बिहिबार भएको खेलमा नेपाल विजयी भएको छ। स्कटल्याण्डको डुण्डे स्थित फोर्थ हिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसलाई 5 विकेटले पराजित गर्दै विजय भएको हो। नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए। उनले 99 बलमा 7 चौका र 2 छक्काको सहयोगमा 78 रनमा आउट भए। यसैगरी नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले 51 बलमा 3 चौकाको सहयोगमा नट आउट 38 रन बनाए। पाँचौं विकेटका लागि आरिफ र दिपेन्द्रले 89 रनको महत्वपूर्ण साझेदारी गरे। ओपनर कुशल भुर्तेलले 42 बलमा 3 चौकाको सहयोगमा 25 रन जोडे। कप्तान रोहित पौडेल 39 बलमा 1 चौकाको सहयोगमा 23 रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले 22 बलमा 3 चौका प्रहार गर्दै 19 रन बनाए। भीम सार्की 26 बलमा 1 चौकाको सहयोगमा 11 रनमा आउट भए। नेदरल्याण्डसका लागि माइकल लेभिटले 2 विकेट लिए भने भिभियन किङमा र पल भान मेकरेनले समान 1-1 विकेट लिए। त्यसैगरी टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्स 49.1 ओभरमा 225 रनको योगफल बनाएको थियो। नेपालका लागि सोमपाल कामीले 3 विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। यो जितसँगै नेपाल 14 खेलमा 10 अङ्कका साथ लीगको 7 स्थानमा छ। पराजित नेदरल्याण्ड्स 21 खेलमा 26 अङ्क सहित अङ्क तालिकाको 2 स्थानमा रहेको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको आवेदन दिएका विभिन्न देशका 22 जना प्रशिक्षकको सूचीबाट अन्तिममा 2 हुँदै प्याट्रिकलाई नियुक्त गरेको हो। प्याट्रिकसँग एन्फाले 1 वर्षको सम्झौता गरेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्चेङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल गरिएको छ। अन्नपूर्ण हिमाल आरोहणको 75 वर्ष पूरा भएको अवसरमा आयोजित अन्नपूर्ण हिरक महोत्सवमा पहिलो पटक म्याराथन दौड़ प्रतियोगिता मार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवर्धनको सम्भावना उजागर गरिएको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभयो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम सम्बन्धी जानकारी। कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 27.3 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। 57 अर्ब रूपियाँ भन्दा बढ़ी लागतको 81 किलोमिटर लामो मुक्तिनाथ केबल कार परियोजनाको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय। स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउनभित्र सञ्चालनमा ल्याइने। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी महाद्वीपका 7 राष्ट्रमाथि यात्रा प्रतिबन्ध लगाएपछि अफ्रिकी युनियनद्वारा चिन्ता व्यक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।